مسیحی زندگی، مسیحی خدمت، مسیحی کردار، مسیحی گواہی، ان سب باتوں کا تعلق ایمان کے ساتھ جڑا ہوا ہے۔ ہم مسیحی زندگی میں اگر ایمان کھو بیٹھتے ہیں یا ہمارے ایمان کا جہاز غرق ہو جاتا ہے تو ہم مسیحی زندگی میں لگاتار خداوند کی پیروی نہیں کر سکتے۔ ہم خدا کی خدمت کے لیے بلائے گئے ہیں، اگر ہم لگاتار ایمان اپنے اندر نہیں رکھتے تو ہم خدمت میں قائم نہیں رہ سکتے، یہ سفر بھی ادھورا رہ جائے گا، ہم آدھے راستے سے اس کو چھوڑ سکتے ہیں، چھوڑنے کی آزمائش میں ہم پڑ سکتے ہیں۔ 101 زبور میں لکھا ہے، جو کامل رفتار ہے وہی میری خدمت کرے گا۔ لگاتار چلتے رہنا۔ علمی دنیا میں کچھوے اور خرگوش کا اور ان کی دوڑ اور چلنے کا آپس میں موازنہ کیا جاتا ہے، اور اس موازنے سے ایک سبق سیکھا جاتا ہے کہ کچھوا خرگوش کی طرح اتنا تیز دوڑ نہیں سکتا ہے، لیکن اس کی ایک خاصیت یہ ہے کہ وہ بہت ہی سلو چلتا ہے، آہستہ آہستہ چلتا ہے، لیکن چلتا رہتا ہے، چلتا رہتا ہے، اور وہ اپنی منزل تک پہنچ جاتا ہے۔ خرگوش جوش میں دوڑتا ہے، پھر کسی جگہ ٹھہر جاتا ہے، سو جاتا ہے، اور وہ لگاتار سفر جاری نہیں رکھتا ہے۔ 101 زبور میں لکھا، جو کامل رفتار ہے، بھلے آہستہ آہستہ ہی چلے، رکے نہ، چلتا رہے، چلتا رہے، چلتا رہے، جان دینے تک وفادار رہے، اپنے ابتدائی بھروسے پر آخری دم تک قائم رہے۔ یہ سب کچھ ایمان کے بغیر ہو نہیں سکتا۔ لگاتار خداوند کے پیچھے چلنا یہ دنیا میں رہتے ہوئے بہت مشکل ہے، اس لیے کہ ہمارا ہر طرح کے حالات کے ساتھ اور ہر طرح کے انسانوں کے ساتھ واسطہ پڑتا ہے۔ تو لہٰذا اس زندگی کے بہت بڑے دنیاوی زندگی کے جنگل میں، جہاں انسان دائیں بائیں کانٹے دار جھاڑیوں کی مانند ہیں، ان میں سے ہو کر گزرنا اور اپنا دامن بچا کے رکھنا کہ کسی کانٹے کے ساتھ نہ الجھے، یہ بہت مشکل کام ہے۔ یہ خدا کے بغیر، اس کے بخشے گئے ایمان اور حکمت کے بغیر، فضل اور توفیق کے بغیر یہ ممکن ہی نہیں ہے، وگرنہ ہم ایک طرف سے اپنا دامن بچائیں گے، ہم دوسری طرف کسی سے الجھ جائیں گے۔ یہ دنیا ایک بہت بڑا جنگل ہے جس میں ہر طرح کے درخت ہیں، پھلدار درخت بھی ہیں، ضرر نہ پہنچانے والے درخت بھی ہیں، جو کہ انسانوں کی ایک تشبیہ ہے، اور طرح طرح کے پھلدار درخت بھی ہیں، خوبصورت خوشبو دینے والے درخت بھی ہیں، اور کانٹے دار جھاڑیاں بھی ہیں جن میں پھل کوئی نہیں ہے، صرف وہ کسی نہ کسی کو کانٹا بن کر چبھیں گے، تو وہ بھی انسانوں کی ایک تصویر ہے۔ تو اس لیے اگر ہم ایک ایسے جنگل میں سے گزر رہے ہیں جہاں دائیں بائیں ہمیں کانٹے دار جھاڑیاں ملتی ہیں، ان کا ہمیں سامنا کرنا پڑتا ہے، اور کہیں 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 ہمیں کوئی پھلدار درخت نظر آتا ہے، تو وہاں گزرتے ہوئے اپنا دامن بچانا اتنا آسان نہیں ہے۔ تو اس کا مطلب یہ ہوا کہ یہ دنیا جو کہ ایک برا جہان ہے، یہ دنیا جو شریر کے قبضہ میں ہے اور اس کی روشیں، ان سے خدا کی مدد کے بغیر ان سے اپنا دامن بچا کر گزرنا، اپنی پشاک کی حفاظت کرنا اور صحیح سلامت منزل تک یا اپنے ہدف تک پہنچنا خدا کے بغیر ممکن نہیں ہے۔ ہم کتنا بھی خلوص سے کیوں نہ بھرے ہوئے ہوں، نیت ہماری کتنی ہی نیک کیوں نہ ہو، تو بھی یسوع المسیح نے فرمایا، مجھ سے جدا ہو کر تم کچھ نہیں کر سکتے۔ ہمیں خدا کی الہی مدد کی ضرورت ہوتی ہے۔ فرض کریے کہ اگر آپ ایک ٹرین جس کے کو 20-22 ڈبے ہوتے ہیں آج کل, اس کو آپ ذہن میں لائیں, تو اگر اس کے سامنے کوئی انجن نہ ہو تو 20-22 ڈبے کو ڈبوں کو کھینچ کر کون کہاں لے کر جائے گا, ٹھیک ہے؟ تو اگر آپ انجن کا سائز دیکھیں, وہ بھی کسی ریلوے کی کیریج کی طرح یا اس کے بوگی کی طرح یا ڈبوں کی طرح اس کا بھی سائز ہوتا ہے, لیکن وہ ایک ہی انجن ہے جو 20-22 ڈبوں کو کھینچ کر وہ 20 یا 25 گھنٹے لگاتار وہ اتنا وزن مسافروں کا سامان کا کھینچ کر تو لے کر جاتا ہے. میرا خیال ہے کہ ایمان ایک ایسا انجن ہی ہے جو ہر طرح کے حالات میں ہمیں طاقت بخشتا ہے, کھینچ کر لے کر جاتا ہے کہ ہم خدا کی راہوں پر چل سکیں, اس کے تقاضے پورے کر سکیں, کلام کے مطابق زندگی بسر کر سکیں. یہ خدا کے اس ایمان کے بغیر جو مقدسوں کو ایک ہی بار سونپا جاتا ہے جب کوئی شخص توبہ کرتا ہے, اپنی زندگی خداوند کو دیتا ہے. مجھے یاد پڑتا ہے کہ آج سے کوئی 50 سال پہلے ہر وہ شخص جو پانی کا غوطے کا بپتسمہ لیتا تھا, ہمارے بزرگ خادم ان کو ایک آیت دیتے تھے, وہ بپتسمے کی آیت ہوتی تھی. وہ آیت ایک خاص قسم کی, یا تو خدا کے خادم کی طرف سے نصیحت, تو یا سمجھیں کہ کسی کے لیے پروفیٹک میسج یا نبوتی کلام ہوتا تھا, کہ کوئی ایسی آیت جو دل میں بزرگ خادم کے خدا ڈالتا تھا, وہ بپتسمہ لینے والے کو بتاتے تھے کہ بھئی یہ تیرے بپتسمے کی آیت ہے. تو وہ ایک طرح سے ساری عمر کے لیے وہ آیت متعلقہ ایماندار اپنی نظروں کے سامنے رکھتا تھا. مثال کے طور پر اگر کسی نوجوان نے بپتسمہ لے لیا تو اس کو پہلا تموتیس 4 اور اس کی 12 آیت دے دی کہ کوئی تیری جوانی کی حکارت نہ کرنے پائے, بلکہ تو ایمانداروں کے لیے چال چلن محبت ایمان اور پاکیزگی میں کیا بن, نمونہ بن. تو اگر کوئی 15-16 کا لڑکا یا لڑکی خداوند کو قبول کرتا ہے, خادم اس کو یہ آیت دے دیتا ہے, تو وہ اس کے دل کی تختی پر لکھی جاتی ہے, اس کی نظروں کے سامنے ہوتی ہے کہ جب میں نے خداوند کو اپنی زندگی دی تھی اس وقت مجھے یہ آیت ملی تھی, اس کا مطلب ہے یہ کلام میرے لیے ہے, لہٰذا میں نوجوان ہوں, میں نے اپنی جوانی کی حکارت نہیں ہونے دینی. نہ صرف جوانی کی حکارت نہیں ہونے دینی, میں نے بہت سارے نوجوانوں کے سامنے ایک مثالی زندگی, ایک ایگزمپلری لائف میں نے بسر کرنی ہے. تو ایک طرح سے وہ آیت کا بن جاتی تھی, وہ مشلے راہ بن جاتی تھی یا جینے کا مقصد بن جاتی تھی. آج کی دنیا میں آہستہ آہستہ یہ روایات ختم ہوتی جا رہی ہیں, ناپید ہوتی جا رہی ہیں. سو جب ایمان خدا ہمیں دیتا ہے نجات کے وقت, جس کے بارے میں یہودا کے خط میں لکھا ہے کہ اس ایمان کے لیے جانفشانی کرو جو مقدسوں کو ایک ہی بار سونپا گیا ہے, تو وہ ایمان جو ہے وہ ایک طاقتور انجن کی طرح وہ ہمیں کھینچ کر لے کر جاتا ہے, آزمائشوں کے باوجود, انسانی کمزوریوں کے باوجود, مخالف ہوا کے باوجود جو ہماری زندگی کے بحری جہاز کو آگے نہیں بڑھنے دیتی, ٹھیک ہے, مخالف سمت سے آتی ہے, لیکن یہ ایمان ہی ہے جو کہ ہمیں لگاتار خداون کی پیروی کرنے میں مدد فراہم کرتا ہے, خدمت کو لگاتار جاری رکھنے میں. میں کئی ایسے خادموں کو جانتا ہوں, خدمت شروع کی, کوئی 10 سال خدمت کی, پھر کوئی ٹیکسی ڈال لی, خاص طور پر برطانیہ میں, امریکہ میں, کوئی گراسری سٹور کھول لیا, دکان کھول لی, تو پوچھا بھی آپ تو پاسٹر تھے, اب آپ نے یہ کہا, بس اب میں نے یہ شروع کر دی ہے. تو یا تو ایسے لوگوں کی بلاہٹ نہیں ہوتی ہے, یا پھر یہ کسی نے کسی اسٹیج پر آ کر اس رویا کہ یا تو ہم کہہ سکتے ہیں نافرمان ہو سکتے ہیں, جس کے بارے میں بزرگ پولس رسول نے کہا کہ میں اس آسمانی رویا کا نافرمان نہ ہوا. آج کے دن چھوٹے اور بڑے کے سامنے کیا دیتا ہوں, یسوع مسیح کی گواہی دیتا ہوں. تو اس لیے ایمان جو ہے وہ ہماری ساری جو زندگی ہے, ہمارا چال چلن, کردار, ہماری گواہی, ہماری خدمت, ٹھیک ہے, روحانی جنگ لڑنا, دعائیں کرنا, کسی حوالے سے بھی آپ دیکھیے کہ ایمان کا ایک کلیدی مقام ہے किसी भी ईमानदार की ज़िंदगी में और किसी भी खादम या खादमा की ज़िंदगी में। आज इसी के तलक से पांचवें बाब की सातवीं आयत हम उस पर गौर करेंगे। लिखा है, क्योंकि हम ईमान पर चलते हैं ना के आंखों देखे पर। तो हमारी जो क्रिश्चियन वॉक है, हमारा एक मसीही मुसाफर की हैसियत से आसमान की बादशाही में दाखिल होने के लिए तौबा करने के वक्त से जो सफ़र शुरू हुआ था, वो जो जारी है वो ईमान से जारी है, जिसके बारे में लिखा, मेरा रास्तबाज बंदा ईमान से जीता रहेगा। ईमान से जीते रहने का मतलब ये नहीं है कि वो तबई एतबार से जीता रहेगा, वो मरेगा नहीं, उसका ये मतलब नहीं है। उसका मतलब है वो ईमान से रूहानी तौर पर क्या रहेगा, जीता रहेगा। अगर वो हटेगा तो मेरा दिल उसे खुश ना होगा। सो ईमान जो है ये साथ लेकर चलना, ईमान के हामिल होना, यानी ईमान हम का हमारे अंदर मौजूद होना, उसको लेकर तो फिर हम कामिल रफ्तार बन सकते हैं, हम मुस्तकिल मजाज बन सकते हैं, हम मुअस्सर गवाह बन सकते हैं, हम अपनी रोया के नाफरमान होने से बच सकते हैं और जो रोया खुदा ने हमें बख्शा है उसको पूरा करके एक वक्त आएगा कि हम खुदा से शाबाश और अजर हासिल करने के लायक हो जाएंगे। फिर हम पर खुदा ये गिला नहीं करेगा कि मुझे तुझसे एक शिकायत है कि मैंने तेरे किसी काम को अपने खुदा के हुजूर पूरा नहीं पाया, तूने ये काम भी शुरू किया वो भी अधूरा छोड़ा, ये शुरू किया वो भी रास्ते में तूने छोड़ा। तो किसी खुदा प्रस्त शख्स की एक बड़ी पहचान ये होती है कि हवा मुखालिफ हो, अबलीसी कुवतें दंदनाती फिरती हों रास्ते में रुकावटें डालने के लिए, लेकिन वो ईमान से चलता रहता है। यहाँ एक आयत हमने पढ़ी है, छठी आयत है, दूसरा करंथियों पांचवें बाब की छठी आयत में लिखा है, पस हमेशा हमारी खातर खातर जमा रहने से मुराद ये है कि हम हौसला नहीं हारते, हम बददिल मायूस होकर पीछे नहीं लौट जाते, हम खुदा से नाराज नहीं हो जाते, हम जो काम खुदा ने सौंपा है उसको आधा छोड़ने वाले नहीं, हम ये हौसला रखते हैं। लेकिन गौरतलब बात यह है, लिखा है पस हमेशा हमारी खातर जमा रहती है। जो हमेशा का लफ्ज है वो इस्तकलाल को, मुस्तकिल मजाजी को, साबित कदमी को, स्टेडफास्टनेस, लगातार खुदा की पैरवी करने की अकासी करता है कि हमारी हमेशा हमारी खातर जमा रहती है। हमेशा खुदा के साथ साथ चलते रहना, हर वक्त खुश रहना, हर वक्त दुआ करना, हर वक्त जागते रहना, रूह में दुआ मिन्नत इल्तिजा करते रहना, बीमारी में, कमज़ोरी में, आजमाइशों में खुदा की खिदमत जारी रखना, उसके सौंपे गए काम जारी रखना, हमेशा जारी रखना। आपका क्या ख्याल है कि इंसानी एतबार से ये मुमकिन है? इंसानी एतबार से ये मुमकिन नहीं है। सिर्फ वही मुकाशवा जो बुजुर्ग पौलुस रसूल को मिला था कि जो मुझे ताकत बख्शता है, जो मुझे ताकत बख्शता है उसके सबब से मैं सब कुछ कर सकता हूं। इसमें मुशाहिदा या हमारा तजर्बा क्या है? तमाम इंसान रूहानी तौर पर वो ताकतवर मजबूत भी हों, लेकिन उस कामिल इंसान और कामिल खुदार खुदा के बेटे की गवाही ये है कि रूह तो मुस्तैद है, जिस्म कमजोर है। हम कितने भी रूहानी क्यों ना हो, हमेशा हमारी खातर जमा नहीं रहती। क्या कभी आपका दिल ना टूटा होगा? क्या कभी आपको मसीही जिंदगी मुश्किल नहीं लगी? क्या कभी आपका दिल नहीं चाहा कि छोड़ें, ये बहुत मुश्किल रास्ता है, कोई और रास्ता इख्तियार करें? ये हम सब इंसानों जो जिस्म रखते हैं, इसी पस मंजर में तो पौलुस रसूल ने कहा था कि मैंने घटना और बढ़ना सीखा है। वो घटना क्या है? जब आप मायूस होते हैं, जब आप ईमान में कमजोर होते हैं, जब आप शक में होते हैं, डावाडोल होते हैं, जब आपको कोई उम्मीद की किरण नजर नहीं आती है, जब आप खौफजदा हो जाते हैं, जब आपको हालात और इंसान और अपना माहौल बदलता हुआ नजर नहीं आता है, तो फिर इंसान की खातर जमा नहीं रहती, यानी वो अपने ईमान में कायम नहीं रहता, वो ईमान में, कलाम का एक लफ्ज इस्तेमाल करूंगा, वो ईमान में ज़ईफ़ हो सकता है। और ज़ईफ़ बूढ़े के लिए इस्तेमाल होता है, बुजुर्ग के लिए इस्तेमाल होता है। जवानी में किसी के बदन में जो ताकत होती है, उस ताकत का और किसी बूढ़े की जिसको चलने के लिए भी सहारा चाहिए होता है, तो कितना फर्क पड़ जाता है। तो बुजुर्ग इब्राहिम के बारे में लिखा है, वो ईमान में ज़ईफ न हुआ बल्कि ईमान में मजबूत होकर खुदा की तमजीद की, उस वक्त जबकि उसके औलाद नहीं थी और उसको औलाद देने का वादा मिला था। तो हमेशा खातर जमा रखने का सादा अल्फाज में मतलब यह है, कभी ईमान में डामाडोल ना होना, कभी ईमान में ज़ईफ ना होना, कभी ईमान का मुनकर ना होना, कभी खुदा से ना फिरना, बल्कि अपने इब्तदाई भरोसे पर, इब्रानियों के खत में लिखा है, आखिरी दम तक कायम रहना। इसका शादीशुदा जिंदगी के साथ बड़ा ताल्लुक है। यर्मिया नबी के वसीले से बनी इसराइल कौम को खुदावन ने कहा, मुझे तेरी जवानी की उल्फत और तेरे ब्याह की मोहब्बत क्या आती है, याद आती है। तो इंसानी मुशाहिदा है कि जब नई नई शादी होती है तो नौ ब्याहता जोड़े के दिल में एक दूसरे के लिए मोहब्बत जोश मार रही होती है, वे एक दूसरे की दूरी और कमी को महसूस करते हैं, लेकिन जैसे जैसे वक्त गुजरता है फिर और जो कुछ होता है वो आप समझते हैं। तो इसलिए मुबारक हाली की बात यह है कि जिस रोज से खुदावन को हमने कबूल किया हो, जो एहसासात और जज्बात तौबा निजात पाने के वक्त हमारे थे, अगर वो आखिरी दम तक कब्र या आसमान पर उठाए जाने तक वो हमारे अंदर रहें, वही जोश, वही खुदा की मोहब्बत, तो हम मुबारक ठहरेंगे। इब्रानियों के खत में लिखा, उन पहले दिनों को याद करो कि मुनव्वर होने के बाद तुमने दुखों की बड़ी खखेड़ उठाई, कुछ तो ये कि तुम्हारा तमाशा बना, तुम्हारा माल लुट गया, तुमसे गैर कौमों ने बदसलूकी की, लेकिन तुमने मसीह की मोहब्बत के सामने इन सारे नुकसानात, जुल्म, ज्यादती, बुरे सलूक की कुछ परवाह ना की, फिर भी तुमने अपने माल का या घरों का लुट जाना भी बर्दाश्त कर लिया, क्योंकि तुम्हारी निगाह थी अजर पाने पे लगी हुई। फिर एक आयत कुलूसियों के खत में लिखी है, अगर आप मेरे साथ पढ़ें तो आपको फायदा होगा। कुलूसियों के नाम लिखा गया पौलुस रसूल का खत, दूसरा बाब छठी और सातवीं आयत में आपके सामने तलावत करता हूं। कुलूसियों के नाम लिखा गया पौलुस रसूल का खत, दूसरा बाब छठी आयत में लिखा है, पस जिस तरह तुमने मसीह यसु खुदावन को कबूल किया उसी तरह उसमें, दो अल्फाज का मुआजना कीजिए, जिस तरह उसी तरह, जिस तरह उसी तरह। इसका मतलब यह हुआ कि अगर हम जितने लोग आज की इबादत में मौजूद हैं, اور جنہوں نے خداوند کو قبول کر کے نئی زندگی پائی ہوئی ہے، نئے سرے سے پیدا ہوئے ہوئے ہیں، آپ میں سے اکثریت ایسی ہے جن کو سال، مہینہ اور دن اور کئیوں کو وقت تک یاد ہے کہ کب آپ نے خداوند کو اپنا آپ دیا تھا، جس کے نتیجے میں آپ کی زندگی تبدیل ہوئی تھی۔ اس کو عبرانیوں کے خط میں منور ہونے کے بعد کا وقت کہا گیا ہے، منور ہونے کے بعد کا۔ اب غور کیجئے، جس وقت خداوند کو قبول کیا تھا اس وقت خدا کے بارے میں ہمارے احساسات کیا تھے، ہماری روحانی زندگی کیسی تھی؟ تو یہاں لکھا ہے کہ جس طرح تو نے مسیح یسوع کو قبول کیا اسی طرح اس میں چلتے رہو۔ اب سنجیدگی سے اپنے آپ سے ہم سوال کریں، کیا جیسے بیاہ کی محبت ہوتی ہے، جوانی کی الفت ہوتی ہے خدا کے ساتھ نجات پانے کے بعد، اور اس کا تجربہ ہے ہمیں، بھلے 10 سال پہلے، 20 سال پہلے، 40 سال پہلے ہم نے خداوند کو قبول کیا ہو، وہ وقت کوئی بھول سکتا ہے؟ وہ وقت نہیں بھول سکتا۔ وہ نئے سرے سے پیدا ہونے کا، نیا مخلوق بننے کا، نیا انسان بننے کا، گناہوں کا بخشا جانا، مبارک ٹھہرنا، پرانی چیزیں جاتی رہنا، اور سب کچھ زندگی میں نیا ہو جانا، اور پطرس کے پہلے خط کے پہلے باب کے مطابق اس پر ایمان لا کر تم ایسی خوشی مناتے ہو جو جلال سے بھری اور بیان سے باہر ہے۔ یہ وہ ایکسپیرینس ہے، اور اس وقت ہر ایک کو بتانا میری زندگی اس طرح سے تبدیل ہوئی ہے، یعنی گواہی دینا۔ اس وقت کے بعد اب تک جتنے سال بھی ہمیں ہو گئے ہیں خداوند کو قبول کیے ہوئے، ہم اپنے آپ سے سوال کریں، کیا ہم اسی طرح چل رہے ہیں، یا خدا کے لیے ہماری محبت ٹھنڈی پڑ گئی ہے؟ خاندانی ذمہ داریاں، خاندانی ضروریات پوری کرنے کے لیے محنت، مشقت، اوور ٹائم، مزدوری، ٹریننگ، اعلیٰ تعلیم حاصل کر کے، کو پیشہ ورانہ تعلیم حاصل کر کے اپنے پاؤں پر کھڑے ہونے کی کاوشیں، یہ ساری جو مصروفیات ہیں، کیا وہ ہماری زندگی پر اثر انداز نہیں ہوتی یا نہیں ہوئیں؟ یقیناً ہوتی ہیں۔ اگر تو ہم پتھر ہوتے، ہمارے کوئی احساسات نہ ہوتے تو ہمیں کوئی فرق نہ پڑتا، لیکن چونکہ انسان ہے تو لہٰذا ہر طرح کے حالات ہم پر اثر انداز ہوتے ہیں۔ لیکن کلام کی نصیحت کیا ہے؟ بس جس طرح تم نے مسیح یسوع خداوند کو قبول کیا اسی طرح اس میں چلتے رہو۔ اسی طرح چلنا، یہ گواہی میں آپ کو بتانا چاہتا ہوں جو میں نے آپ کسی محترم استاد سے سیکھی، اگر میں نے پہلے بتائی ہو تو برداشت کر لیں۔ میں جب بائبل اسٹوڈنٹ تھا انگلستان میں، 1981 کی بات ہوئے گی، 81 کی، تو ہمارے ایک بزرگ استاد تھے، مشنری تھے، بہت بزرگ تھے، وہ پارک بنانے کے ایکسپرٹ تھے۔ لندن کی، انگلستان کی بہت ساری پارکیں جو انہوں نے ڈیزائن کی ہوئی ہیں، بہت لائق آدمی تھے، اور وہ مشنری بن کے تو افریقہ میں چلے گئے، وہاں سے وہ واپس آئے، چرچ نے بائبل اسکول کھولا، ہمارے داخلہ وہاں ہو گیا، تو ہمیں وہ پڑھاتے تھے۔ میرے نزدیک جب میں کوئی 20-22 سال کا ہوں گا، اس وقت وہ کوئی 70 سال کے ہوئیں گے، پتلے سے، ہاتھ ان کے اس طرح سے ہلتے ہوتے تھے، گردن ان کی ہل رہی ہوتی تھی۔ ایک دن کہنے لگے کہ میں آپ کو لنچ پہ بلانا چاہتا ہوں، تو ہاں میں اور میرے ساتھ کوئی بائبل اسٹوڈنٹ تھے، ہم نے کہا کہ بہت شکریہ آپ نے ہمیں دعوت دی، تو ہم نے معذرت کی کہ اس کی بیوی بھی اسی طرح کی تھی، اس کو بھی میں جانتا تھا، بہت بزرگ تھے، تو ہم نے کہا یہ بائبل اسٹوڈنٹ کے لیے کھانا پکائیں گے، کہ برطانیہ میں تو لوگ نوکر نہیں رکھ سکتے نا، تو ہم نے ان سے معذرت کی کہ بھائی بہت شکریہ۔ انہوں نے کہا کہ نہیں، آپ تکلف کر رہے ہیں، ہم دل سے چاہتے ہیں کہ ایک دفعہ اپنے ملک جانے سے پہلے آپ ہمارے ساتھ کھانا کھائیں۔ ان کے مجبور کرنے سے ہم نے حامی بھر لی، ہم چلے گئے وہاں، گئے، بہت خوش ہوئے، کھانا وانا ہمیں کھلایا، کھانا وانا کھا کے ہم ان کے سٹنگ روم میں بیٹھے تھے، دونوں غائب ہو گئے۔ तो हम लड़के आपस में बातचीत कर रहे, हमने देखा कि हमारे मेज़बान जो हैं 15-20 मिनट हो गए हैं तो ये कहाँ गए। तो उन्हीं से हमने बातचीत करनी थी, हम सलून तो हर वक्त अब इकट्ठा वक्त गुजारते ही थे। मैं उठ के गया किचन में उनके पीछे, जाके देखा तो दोनों ने एप्रन पहने हुए, तो हमें जो खाना खिलाया था तो वो बर्तन धो रहे, दोनों की गर्दनें हिल रही हैं, हाथ हिल रहे थे, बुजुर्ग एप्रन पहने। हमें बड़ी शर्म आई क्योंकि एशियन लड़के तो अपने उस्ताद को अपने सामने बर्तन वगैरह धोते नहीं देख सकते। तो हमने उनको कहा कि आप ये क्या करें, हम किस मर्ज़ की दुआ, हमें दें हम दुआ। नहीं नहीं, उन्होंने कहा कि नहीं। और जो जुमला उन्होंने कहा जो मेरे दिल की तख्ती पर ऑलमोस्ट 38 साल हो गए लिखा गया, अपनी बीवी की तरफ देखकर, बूढ़ी सी वो भी मिशनरी थी, तो अंग्रेज़ी में उन्होंने कहा कि मैं अपनी बीवी को जिस दिन मैंने ब्याह था जैसी मोहब्बत मैं उस वक्त करता था आज के दिन तक मैं करता हूँ, और बर्तन धुलवाते हुए वो अपनी बीवी की हेल्प कर रहे थे। आज तक मुझे ये भूलता नहीं है उनका जुमला कि कई कई हमारे बुज़ुर्ग हैं, उनकी किताबों में हमने जो लेसन या सबक पढ़ने हैं वो तो अलग बात है ना, अमली ज़िंदगी से। और 70-80 साल की उम्र के बुज़ुर्ग और उनका, हम नौजवान, हमारी तो शादियां भी नहीं हुई थी उस वक़्त, और उन्होंने हमें अपनी अज़दवाजी ज़िंदगी से ये सबक सिखाया जो 38 साल बाद भी मुझे याद है और आज मैं आपको बता रहा हूँ। जवानी की उल्फत, ब्याह की मोहब्बत, अगर इसी का इतलाक हम अपने खुदावंद के साथ जो हमारा ताल्लुक है, हम मसीह के साथ हमारी मंगनी हुई है, मंसूब हुए हैं, मसीह हमारा आसमानी दुल्हा है, हम उसकी दुल्हन है, जब हमने शुरू शुरू में खुदावन को कबूल किया था उस वक़्त जो हमारे दिल में उसके लिए मोहब्बत थी, चाहत थी, जोश था, खिदमत का, गवाही का, परस्तश का, रोज़े रखने का, दुआएं करने का, खुदा के घर में वक़्त से भी पहले आने का, मेरा सवाल यह है क्या अब तक वो कायम है? अगर नहीं तो जो आयत हमने करंथियों के दूसरे खत के 5वें बाब में पढ़ी कि हमेशा हमारी खातर जमा रहती है, तो इसका मतलब है कि हमेशा फिर नहीं रहती है। ज़माने के हालात और वाक़यात और ज़िंदगी की वो मुख्तलिफ़ किस्म की वादियाँ जिनमें से इंसान को होकर गुज़रना पड़ता है वो इंसानों पर असरअंदाज होती हैं। वो इंसान कभी खुशी से भरा होता है, कभी कभी वो छुप के रोता है। वो इंसान जो अपने आप को एक ताकतवर घोड़े की तरह जो जंग के लिए तैयार है वो वैसे समझता है, तो कभी कभी वो अपने आप को इतना नाइफ और कमज़ोर समझता है। तो इसलिए लिखा है कि जिस तरह तुमने मसीह यसु खुदावन को कबूल किया उसी तरह उसमें चलते रह रहो, उसमें जड़ पकड़ते और तामीर होते जाओ। अगर कोई दरख्त जड़ पकड़ता जाएगा तो उसका सबूत क्या होगा? नीचे से जड़ पकड़ता जाएगा और ऊपर से वो बढ़ता हुआ नजर आएगा। अगर कोई इमारत तामीर की जाएगी तो अगर वो मुसलसल तामीर हो रही है तो अगर उसकी दीवारें यहां तक हैं, मजीद रद्दे रखे जाएंगे तो वो बहुत बुलंदी तक पहुंच जाएगी। वो तामीर के जारी रहने का वाज़े सबूत होगा कि ये तामीर जारी है। पहले तो सिर्फ बुनियादें थीं, फिर पलंग तक काम हुआ, फिर दीवारें चुनकर अब तो बहुत ऊपर तक चली गई हैं। इसी तरह से जब कोई पौधा बढ़ता है तो देखने वाले, जैसे बच्चों का कद बढ़ता है, अगर एक बच्चे को हमने साल दो साल के बाद हम देखें, फौरन हम उसका कद नोट करते हैं कि पिछली दफ़ा हमने देखा तो ये बच्चा इतना सदा इतना लंबा हो गया है। कभी कभी लड़कियां बहुत कद निकाल जाती हैं। तो इस तरह से जो तरक्की होती है, जो बढ़ना होता है वो नज़र आ जाता है, दूसरे लोग उसकी गवाही देते हैं, इंसान अपने आप को भी देख सकता है कि मैं बढ़ रहा हूँ या नहीं। तो लिखा है उसमें जड़ पकड़ते और तामीर होते जाओ, और जिस तरह तुमने तालीम पाई उसी तरह ईमान में मजबूत रहो। शुरू में तुम्हें मजबूत किया गया था लेकिन रास्ते में बहुत कुछ ऐसा आएगा जो तुम्हें कमजोर करेगा। اور تم کمزور ہو سکتے ہو، لیکن کلام کی نصیحت، آگاہی، تعلیم، ہدایت، یادہانی یہ ہے مضبوط رہو۔ اور آگے لکھا ہے خوب، ایک ہوتا ہے شکر گزاری، یہاں لکھا ہے خوب شکر گزاری کیا کرو۔ اور مجھے اس میں کوئی شک نہیں ہے کہ جب کوئی شخص نیا نیا نجات پاتا ہے، اس کے گناہ بخشے جاتے ہیں، وہ خوب شکر گزاری کرتا ہے، ایک نیا تجربہ اس کو ہوا ہوتا ہے۔ جس کی مبارک حالی کا ذکر ہم زبور میں پڑھتے ہیں کہ مبارک ہے وہ شخص جس کے گناہ بخشے گئے، جس کی بدکرداری کو خدا حساب میں نہیں لاتا یا محسوب نہیں کرتا، وہ شخص مبارک ہے۔ تو جب انسان کو یا گناہگار کو اس کا تجربہ ہوتا ہے تو پھر وہ خوب شکر گزاری کرتا ہے۔ سوال یہ ہے کہ عمر کے اس حصے تک خداون کے ساتھ اب تک کا روحانی سفر کرنے کے بعد کیا خوب شکر گزاری اب بھی ہے کہ کم ہو گئی ہے؟ آپ کئی لوگوں سے سنیں گے، خاص طور پہ شادی شدہ سے، شادی شدہ بتائیں گے کہ جب میری شادی نہیں ہوئی تھی، میں ہفتے میں دو دفعہ روزہ رکھتا تھا، میں بہت دعا کرتا تھا، میری دعاؤں سے بیمار ٹھیک ہو جاتے تھے، میں خادموں کے ساتھ خدمت میں سرگرم رہتی تھی یا رہتا تھا۔ اب کیا ہوا ہے؟ بس جب سے شادی ہوئی ہے تو پھر حالات بدلتے ہیں، ذمہ داریاں بدلتی ہیں، تو وہ ساری پھر انسان پر اثر انداز ہوتی ہیں۔ تو لہٰذا ہماری مسیحی زندگی، خدمت، رویا میں وفادار رہنا، اس کو پورا کرنا تاکہ ہم شاباش حاصل کرنے کے لائق ہو جائیں، یہ ایمان کے بغیر ممکن نہیں ہے، ایمان کی حفاظت کے بغیر ممکن نہیں ہے، ایمان میں بڑے بغیر ممکن نہیں ہے۔ مالی ضروریات کی پریشانیوں کے نیچے بہت سارے لوگ دب کے مر جاتے ہیں کیونکہ ان کے اندر ایمان نہیں ہوتا، وہ فوراً ہاتھ پھیلائیں گے کسی کے آگے، جا بتائیں گے میری یہ ضرورت ہے۔ میں نے 40 سال کی روحانی زندگی میں تجربہ کر کے دیکھ لیا ہے کہ نہیں، آپ ٹرسٹ کر کے خدا پہ دیکھیے، آپ کو ہاتھ پھیلانے کی ضرورت نہیں، خدا ضرور کوئی نہ کوئی پھلدار ڈالی نیچے کرے گا، جہاں تک ہمارا ہاتھ پہنچ سکے، آسمان پہ نہیں ہم چڑھ سکتے۔ تو ہر چیز کے لیے، زندگی کے ہر پہلو کے لیے، زندہ رہنے کے لیے، زندگی کے اچھے دن دیکھنے کے لیے، آزمائشوں میں سے نکلنے کے لیے، غربت اور تنگی میں سے نکلنے کے لیے، ہر طرح کے حالات میں غالب آنے کے لیے، فتح پانے کے لیے، ہمیں ایمان کی ضرورت، ہمیں ایمان میں بڑھنے کی ضرورت۔ اور ایمان لفظی ایمان نہیں، ایمان اعمال کے بغیر مردہ ہے۔ اپنے ایمان کا اظہار کرنا، ایمان سے جینا، اور یہاں ہم نے پڑھا کیونکہ ہم ایمان پر چلتے ہیں نہ کہ آنکھوں دیکھے پر۔ اگر خدا کے وعدے ہماری آنکھوں کے سامنے پورے ہوتے ہوئے ہمیں دکھائی دیں تو پھر ایمان کائے کا رکھنا ہے، وہ تو سب نظر ہی آ رہا ہے۔ ایمان تو یہ ہے کہ جو چیز آپ کو نظر نہیں آ رہی ہے، جو چیزیں درست ہوتی ہوئی نظر نہیں آ رہی، جو حالات سنبھلتے اور سنورتے ہوئے ہمیں نظر نہیں آ رہے ہیں، جب ہماری جیب خالی ہے، جب رکاوٹیں ادھر کی ادھر ہی ہیں، بیماری ادھر کی ادھر ہی ہے، پھر ایمان رکھنا، اندیکھی چیزوں کا اعتماد ہے، اس کے ثبوت کے لیے انتظار کرنا اور منہ سے بول کر کہنا، جیسے لکھا ہے میں ایمان لایا اس لیے بولا، یہ کہنا کہ میرے حالات ایسے نہیں رہیں گے، میں جس جگہ پہ ہوں میں یہاں نہیں رہوں گی، خدا مجھے یہاں سے اٹھائے گا، جن حالات سے ان دنوں میں گزر رہا ہوں یا گزر رہی ہوں یہ زندگی بھر ایسے نہیں رہیں گے، خدا بدلے گا، ہر وقت خدا کے ہاتھ میں۔ वो बदलेगा। ये ईमान की बोली है जो बोलने की जरूरत है, और उसका बोल कर इजहार करना, इकरार करना, गवाही देना। अभी मैंने आपको बताया कि जब इब्राहिम के साथ खुदा ने वादा किया कि उसकी औलाद समुंदर की रेत के जरों की मानत कसरत से होगी, आसमान के सितारे अगर तो गिन सकता है तो गिन, तेरी औलाद इसी तरह होगी। लेकिन अभी औलाद कोई भी नहीं थी, एक बेटा भी नहीं था। एक तरफ वो देखते अपनी बीवी को जो उस वक्त कम से कम 90 साल की थी, 90 साल की औरत एक बच्चा कैसे जन्म सकती है। लिखा है उसने सारा के जिस्म की मुर्दगी की परवाह किए बगैर, वो ईमान में ज़ईफ़ ना हुआ बल्कि ईमान में मजबूत होकर खुदा की तमजीद की, यानी लोगों को बताने लगा कि खुदा ने मेरे साथ वादा किया मैं बेऔलाद इस दुनिया से नहीं जाऊंगा। कोई प्रेगनेंसी नहीं है, अभी कोई उम्मीद नहीं है, कुछ भी, सिर्फ खुदा के मुंह की बात का यकीन, जिसे ईमान कहते हैं, खुदा का यकीन कर। और फिर वैसे ही हुआ जैसे कहा गया था। अमाल की किताब के 27वें बाब में 276 कैदियों को लेके, जिसमें अहम तरीन कैदी बुजुर्ग पौलुस रसूल थे, जिनको क्रीते की बंदरगाह से बैरी जहाज पे सवार करवाया गया और रोम ले जाया जा रहा था, क्योंकि खुदा ने कहा था जैसे तूने यरूशलम में मेरी गवाही दी रोम में भी तू मेरी गवाही देगा। जब वो बैरी जहाज पर 276 के करीब लोग जा रहे थे तो एक यूरकुलून हवा चली जिसके सबब से जहाज टूटने लगा, और जितने लोग थे और मलाह थे, जहाज का मालिक था, उन्होंने समझा कि मौसम इतना ख़राब है कोई भी नहीं बचेगा आज। रोटी छोड़ दी उन्होंने, जहाज को हल्का करने के लिए उन्होंने उसमें से वजनी चीज़ें समुंदर में फेंकनी शुरू कर दी कि शायद इसी तरह से बच जाएं। तो बुजुर्ग पौलुस रसूल ने कहा कि आए साहबो, लाजम था कि तुम मेरी बात मानकर क्रीते से सफर शुरू ना करते और इतना नुकसान ना उठाते, लेकिन खातर जमा रखो, ईमान रखो, जिस खुदा का मैं हूं और जिसकी इबादत भी करता हूं, उस खुदा ने आज रात मुझे बता दिया है कि जहाज तो टूट जाएगा लेकिन हम सब बच जाएंगे, किसी की जान का नुकसान नहीं होगा, क्योंकि खुदा ने कहा था मैं तेरी वजह से इन इंसानों की जान भी बख्श दूंगा। और आगे एक जुमला बड़ा प्यारा लिखा हुआ है अमताल इसमें माल की किताब के 27वें बाब में, उसने कहा मैं खुदा का यकीन करता हूं, जो कुछ मुझसे कहा गया है ऐसा ही होगा, आए साहबो मैं खुदा का यकीन करता हूं, जिसका मतलब मैं खुदा पर ईमान रखता हूं। अभी तूफान मौजूद था, अभी जहाज किनारे पे नहीं लगा है, लेकिन कलाम आ गया ना कि पौलुस खातर जमा रख, तू भी बचेगा, तेरी वजह से बाकी लोग भी बच जाएंगे, जहाज जरूर टूट जाएगा। जब जहाज टूटने लगा तो जो सूबेदार लेकर जा रहा था इन कैदियों को, तो ये चाहा गया कि कोई कैदी बच ना सके, सबको कत्ल करके समुंदर में फेंक दो। फिर खुदा की इलाही मुदाखलत हुई कि नहीं, जो तैर कर जान बचा सकते इनको बचाने दो। और लिखा है वो जहाज के तख्तों पर, जो टूटा हुआ था जहाज, और वो उस पर वो सवार होकर तो वो साहिल समुंदर तक पहुंच गए। और आज का जो माल्टा है जिसे बाइबल का नाम मलीते है, मलीते, और वहाँ पर वो जिंदा बच गए। खुदा का यकीन करना, जो शख्स खुदा का यकीन नहीं करता वो कईयों की जिंदगियों की कश्ती या जहाजों को डुबोने का जरिया बनता है, जो शख्स खुदा का यकीन करता है वो डूबते हों को भी बचाने का जरिया बनता है, जैसे बुजुर्ग पौलुस रसूल बने। तो इसलिए ईमान। और फिर आज की दुनिया में वबा हमारे सर पे बैठी है, माली मुश्किलात, बेरोजगारी, महंगाई कमर तोड़ रही इंसानों की, मखदूश हालात हैं, नाउमीदी की फजा है, मायूसी की खबरें हैं, जुल्म है, जबर है, चीना छपटी है, हर तरह के हालात में और हर दौर में इंसानों की एक बड़ी ज़रूरत है कि वो अनदेखे खुदा को ईमान की आंखों से देखते रहें, अपनी आंखें पहाड़ों की तरफ उठाएं, जिंदा खुदा की तरफ उठाएं, ईमान के बानी और कामल करने वाले यसु को तकें, ताकि उनके अंदर ईमान पैदा हो और उनकी हमेशा खातर जमा रहे, वो रोक ना जाएं, चलते रहें, साबित कदम रहें और कायम रहें। ईमान को पांच बातों के खतरात लाहक हैं। ईमान की बार बार हिफाजत की क्यों तालीम दी गई है, क्यों तिमोथियुस को लिखे गए दूसरे खत में जो बुजुर्ग पौलुस रसूल ने खुदावन में सो जाने से पहले आखिरी खत लिखा था, दूसरा तिमोथियुस का खत, जब उसने कहा कि मैं अच्छी कुश्ती लड़ चुका, मैंने अपने ईमान को महफूज रखा, संभाल कर रखा। तो ईमान को अगर कोई खतरा ना हो, ना होता, तो फिर हिफाजत करने की क्या जरूरत है। हिफाजत तो उन चीज़ों की जाती है जिनके छिन जाने का, लुट जाने का, ज़ाया हो जाने का, चोरी हो जाने का खतरा है। बुजुर्ग पौलुस रसूल ने अपने ईमान को महफूज रखा और फिर उसके अंदर ये हौसला है कि आइंदा को मेरे वास्ते वो ताज रखा हुआ है, क्योंकि मैंने रास्ते में खुदा का काम छोड़ा नहीं, मैंने अपने ईमान को महफूज रखा है। मैं उस आसमानी रोया से नाफरमान ना हुआ, चार दफ़ा मुझे बैंत भी लगे, जेल भी भुगती है, और भी अपनी कौम के सरदारों की नफ़रत और उनकी मुखालफत का भी सामना किया है, गैर कौमों से पथराव भी हुआ है, बैंत भी लगे हैं, वगैरह वगैरह, ये सब कुछ, लेकिन मैंने अपने ईमान को महफूज रखा। ये बुजुर्ग पौलुस रसूल की गवाही, और महफूज रखने से हम ये समझते हैं कि कहीं ना कहीं ईमान को ख़तरा है। जल्दी से पांच खतरे में बताने लगूँ आपको। पहला ख़तरा ये है ईमान को कि शक जो है जैसे लोहे को जंग लग जाता है, आहिस्ता आहिस्ता इन चीज़ों को खा जाता है। ईमान को सबसे ज़्यादा ख़तरा शक से है, जिसके बारे में याकूब के आम खत की छठी और सातवीं आयत में लिखा है, शक करने वाला ये ना समझे कि मुझे खुदा से कुछ मिलेगा, ईमान से मांगे, कुछ शक ना करे। फिर उसकी तशबीह दी गई है कि शक करने वाला समुंदर की लहरों की मानद है, कभी ईमान से भरा हुआ, कभी शक, कभी बड़ी बड़ी बातें करता है, कभी मायूसी की बातें करता है, डावाडोल है। तो हमें जो सबसे पहला खतरा है हमारे ईमान को, वो है शक। और शक का हमला तो इंसान पर बागे अदन से शुरू हो गया था। आदम और हवा को इसी तरह से, क्या ये सच बात है कि खुदा ने आपको मना किया है इन दरख्तों के फल वल खाने में, उधर से कंफ्यूज कर दिया, शक में उनको डाल दिया, खसूसन हवा को। शक जो है, खुदा पर शक करना खुदा की तोहीन है। खुदा के वादों पर, खुदा के मुंह की बातों पर शक करना खुदा की तोहीन है, उसकी बेइज्जती है, उसकी हकारत है। और ये रूहुल कुदस तो कभी नहीं ना करवाता होगा, ये कौन करवाता है? शैतान। शक किया जाए, आप अपनी अपनी ज़िंदगी में देखें, अगर आपने किसी के साथ कुछ सच्ची बात की हो और कोई शख्स आप पर शक करे तो आपका दिल नहीं ज़ख्मी होता? हम तो बात खुदा की कर रहे हैं, कामिल खुदा अगर कोई बात कहता है और कोई शख्स उसका यकीन ना करे, जैसे बनी इसराइल कौन ने बियाबान में किया, उन्होंने कहा ये कब तक मुझ पर ईमान ना रखकर मेरी तोहीन करते रहेंगे। तो शक जो है ये हमारे ईमान को नुकसान पहुंचा सकता है। उसका इलाज क्या है? खुदा का कलाम सुनते रहना। ईमान सुनने से पैदा होता है और सुनना मसीह के कलाम से। इबादतों से गैर हाजिर ना होना, शख्सी खुदा का कलाम का मुतालिया जारी रखना, कुछ ना कुछ हमारे अंदर खुदा का कलाम आता रहे, वो बीज की तरह हमारे अंदर ईमान पैदा करेगा। दूसरा जो इसको ख़तरा है वो है आजमाइश, और ये आजमाइश खुदा की तरफ से नहीं होती, ये शैतान की तरफ से होती है, जिसका जिक्र हमें लूका की अंजील के 22 बाब की 31 आयत में मिलता है। मसीह ने कहा, शमाउन शमाउन, शैतान ने तुम्हें मांग लिया कि तुम्हें गेहूं की तरह फटके, लेकिन मैंने तेरे लिए दुआ की है ताकि तेरा ईमान जाता। ठीक है, तो जब तू रजू लाए अपने भाइयों को मजबूत करना, जब तू इस आजमाइश में से निकल जाए, तो इसका मतलब है कि हमारे ईमान का जहाज़ डुबोने के लिए, गर्क करने के लिए अनदेखी दुनिया में तरीकी की कुवतें भी सरगर्म अमल रहती हैं, ताकि वो हमें फटकें, मसाइल से दो चार करें, मुश्किलात हमारे लिए खड़ी करें, और हम खुदा से बददिल और मायूस होकर खुदा की राह पर चलना छोड़ दें। तीसरी जो जो आंसर है या फैक्टर है वो है सरकमस्टांसेस, हालात। हालात जैसे अमाल की किताब के 27वें बाब का मैंने हवाला दिया, जिस तरह ये प्लेटफॉर्म है, बैरी जहाज़ जो है वो जा रहा है, लिखा है कि हवा मुखालफ थी और वो हमें आगे बढ़ने नहीं देती थी। हालात इंसान के शख्सी हों, ख़ानदानी हों, इज़दवाजी हों, कारोबारी हों, ख़िदमत के हों, मुआशरे के हों, मुल्की हालात हों, सरकमस्टांसेस, हालात। जिस ईमानदार के अंदर ईमान, पुख्ता ईमान नहीं है, वो हालात को देख के क्या हो जाएगा? वो दिल बर्दाश्ता हो जाएगा। मिसाल के तौर पर किसकी नौकरी छूट जाए, जिसका ईमान है उसको पता है खुदा और को दिलवा देगा, क्या हुआ है? एक दरवाज़ा बंद, खुदा और कोई खुलवा देगा। जिसके अंदर ईमान नहीं है उसका ख्याल है कि आसमान गिर पड़ा है, अब रोटी कैसे खाएंगे, ज़रूरियात कैसे पूरी होएंगी, तो फिक्र करने से हो जाएंगी पूरी। तो इसलिए हालात, हमने अभी क्या पढ़ा, हम ईमान पर चलते हैं ना कि आंखों देखे पर। हालात को अगर देखा जाए तो हालात हमें दबा लेंगे, मगलूब कर देंगे, लेकिन ईमान का करिश्मा ये है कि आप हालात के ऊपर चल सकते हैं। ये हालात जो हैं, ये समुंदर में उठने वाली लहरों की मानद है। आपको याद है पतरस ने जब मसीह को पानी पे चलता देखा, तो उसने कहा कि अगर खुदावंद तू इजाज़त दे तो मैं भी आऊं, तो उसने कहा आ। ईमान से कदम उठाया, पानी पे रखा, चंदे कदम चला, हैरान हो गया, मैं भी इंसान हूँ, यीशु मसीह पानी पे चल, मैं भी चल रहा हूँ। फिर नीचे देखा तो डर गया, क्या है, डूब ही ना जाऊँ, और डूबने लगा, चला उठा, खुदावंद ने उसका हाथ पकड़ा, साथ उसको क्या कहा, तूने क्यों शक किया, मैंने कहा था ना आ, तो तू आया, चला कि नहीं चला, अब शक की वजह से तू गिर। फिर उसको थाम लिया, डूबने से बचाया। सरकमस्टांसेस, हालात मुखालफ हैं, इंसान मुखालफ हैं, मौजें उठ रही हैं, ठीक है, और तबीयत नासाज है, और बहुत कुछ है। सरकमस्टांसेस, ईमानदार जो होता है वो सरकमस्टांसेस से, हालात से मगलूब नहीं होता। उसको पता है कि ये वक्ती हैं, ये मुझे नहीं लताड़ सकते। और इस आज एक नई बात मैं आपको बताऊं, जो चौथी बात है वो है फीलिंग्स। फीलिंग्स ये बहुत बड़ी इंसान की दुश्मन है, जिनको शैतान इस्तेमाल करता है। ह्यूमन फीलिंग्स, यानी महसूस करना। कभी आपने महसूस किया कि आप ऐसे लग रहे हैं जैसे आपकी जान निकल रही है, है? कभी हुआ किसी का तजुर्बा? ऐसे लग रहा हो जैसे कि भाई मैं जो है पता नहीं मुझे क्या, जैसे मेरे अंदर से ताकत ही खत्म हो गई है। फीलिंग्स, महसूस करना, احساسات، انسانی احساسات جو جسم اور گوشت کے ساتھ وابستہ ہیں، تاریکی کی قوتیں ان کو بھی استعمال کرتی ہیں۔ تو جب لکھا ہے کہ ہم ایمان پر چلتے ہیں نہ کہ آنکھوں دیکھے پر، آج یاد کیجئے، خاص طور پر خداوند نے مجھے یہ کلام دی ہے جو ابھی میں آپ کو بتا رہا ہوں، خاص طور پر ہم میں سے بہت سارے اپنی فیلنگز کی وجہ سے دکھ اٹھا رہے ہیں۔ فیلنگز دھوکہ دیتی ہیں، احساسات کے مطابق مت چلیں، ایمان کے مطابق چلیں۔ آپ تجربہ کر کے دیکھ لیں، اگر آپ چاہیں کہ میں کو روزہ رکھوں گا، میں کو آج دو چار گھنٹے خدا کے حضور دعا کروں گا، تو فیلنگز یہ کہیں گی کہ نہیں، تیرے سے اتنی بھوک برداشت نہیں ہونی، تو نہ ہی رکھ۔ فیلنگز یہ آپ کو کہیں گی کہ آپ اتنے گھنٹے کیسے دعا کر سکتے ہیں، آپ سے تو 10-15 منٹ نہیں ہوتی، آپ 4-5 گھنٹے کہہ رہے ہیں۔ میری دلی آرزو ہے کہ آپ کو اس بات کی سمجھ آئے، وی ڈو ناٹ واک بائی فیلنگز۔ فیل ہم کیا کر رہے ہیں؟ شیطان فیلنگز کے وسیلے سے، محسوس کرنے کے وسیلے سے ہمیں دکھ نہ دے جائے، ہمیں نقصان نہ پہنچا جائے۔ ہم فیلنگز پر نہیں چلتے ہیں اور نہ چلنا چاہیے۔ ایمان، ایمان فیلنگز کے اوپر غالب آتا ہے، اور شیطان انسان کی فیلنگز کو، اس کے احساس کو استعمال کر کے خدا کی مرضی پوری کرنے سے اسے روکتا ہے۔ کیوں لکھا ہے کہ کمزور یہ کہے کہ میں کیا ہوں؟ کیوں کہے؟ کیونکہ فیلنگز اس کو کیا کہہ رہی ہیں؟ یو آر سو ویک، تو چال ہی نہیں سکتا، تو اٹھ ہی نہیں سکتا، تیری تو طبیعت ہی آج خراب ہے۔ اور اسٹوڈنٹس کی بھی ہوتی ہے نا، جس دن دل نہ کرے اسکول کالج جانے کا، ہوتی ہے نا، آج میرا دل، آج میری طبیعت ٹھیک نہیں ہے۔ اچھا، اسکول کا ٹائم ختم ہو جائے، طبیعت بھی ٹھیک ہو جائے گی۔ ہمارے ساتھ ایسا ہوتا ہے، مجھے تو گہرا تجربہ ہوا فیلنگز کا۔ یہ جو ونگ ہے، یہاں کمرہ ہوتا تھا تو میں جاتا تھا سینٹرل جیل منادی کرنے کے لیے، 4.5 سال میں گیا ہوں، ہر منڈے کو قیدیوں کو عبادت کراتا۔ تو ایک دفعہ میں بڑا پریشان تھا، کوئی کلیسے ہی حالات وغیرہ ایسے تھے کہ میرا دل، میں رو رہا تھا اندر سے۔ تو میں نے کہا آج منڈے ہے تو جیل میں منادی کرنے بھی جانا ہے، تو بدن میرا ڈیڈ، چلا نہ میرے سے جائے۔ میں اٹھا، ہمت کر کے نہایا دھویا، کپڑے پہنے کے نہیں جانا ہے، پھر میں تیار ہو کے پھر لیٹ گیا۔ میں نے کہا میں تو لائنیں نہیں کراس کر سکوں گا، میرے تو پتہ نہیں کیا ہو رہا ہے، میرے سے بدن ہی اتنا میرا کمزور ہے، ڈیڈ۔ پھر میں کہنے میں نہیں جانا چاہیے، پھر میں اٹھا، اٹھ کے میں کچھ سے کچھ لینا دینا جو بھی تھا کر کر آ کے، پھر میرا دل کرے کہ نہیں بھائی تو نہیں جا سکتا، کیا سنائے گا، تیرے پاس کلام کا ایک لفظ نہیں، کیا سنائے گا جا کے۔ پھر میں لیٹ گیا، پھر مجھے پیچھے سے آوازیں آ رہی ہیں کہ کیا تو خدا کا وفادار خادم ہے، ادھر قیدی بیٹھے ہوئیں گے تو ادھر سویا ہوا ہے۔ پھر میں نے کمر باندھی، گیا میں جیل میں۔ میں حیران ہوا کہ عام طور پر کوئی 50-60 قیدی ادھر جمع ہوتے تھے، اس دن کچھ 100 سے زیادہ بندے جو تھے وہ انتظار میرا کر رہے، فادی صاحب تو سے آج لیٹ ہو گئے۔ میں نے کہا یار میں لیٹ ہو گیا ہوں، یقین کریے میں نے وہاں کلام کیا سنایا، کہ دو چار قاتل تھے وہاں پہ، بعد میں پھر ملے مجھے، بتایا انہوں نے، بہت سارے قیدیوں نے رو رو کر توبہ کی، اور اس دن مجھے سمجھ آئی کہ یہ فیلنگز جو تھیں یہ خدا کی طرف سے نہیں تھی، میں اچھا بلا تھا، کچھ بھی نہیں تھا مجھے۔ جب میں وہاں سے آیا، خدا 10-15 بندے یا 20 بندے اس میں نجات پا گئے، رو رو کے انہوں نے اقرار کیے، اتنی حضوری جیل کے اندر، ایک سکول تھا اس میں عبادت کروا رہے تھے۔ اور پھر مجھے سمجھ آئے، کیونکہ لکھا تجربہ سے معلوم کرو خدا کی کیا مرضی ہے، तो मैंने कहा ना मुझे को बुखार ना कोई कोई शोर मसला, अच्छा मैं मीटिंग करा के आता ऐसे मैं कुवत से भरा हुआ। तो इसलिए आपको भी ये तजर्बे हुए होंगे, फीलिंग्स धोखा देती हैं, ईमान को नुकसान पहुंचाती हैं। और आखिरी बात, लोग इंसान जिनके अंदर खुद को खुदा वाली बात नहीं है वो आपके ईमान को तकवीत नहीं दे सकते, वो आपको कोई हौसला नहीं दे सकते, वो कोई ना कोई मायूसी की बात आपको और ज़्यादा मायूस करके चले जाएंगे। क्योंकि जो दिल में भरा है वही ज़ुबान पे आता है ना, जिसके अंदर कोई ईमान वाली को खुदा की पहचान नहीं है, कोई खुदा के मेहरबान होने का कोई मज़ा नहीं चखा, कोई मुकाशवा नहीं, कोई भेद की बात का नहीं पता, कोई खुदावन तक को पहचान नहीं है, वो इंसानों जैसी बातें करेंगे। क्यों लिखा है बुरी सोबते अच्छी आदतों को बिगाड़ देती, क्योंकि बुरे आदमी से आपने कोई अच्छी बात कहाँ से सीखनी। सो शक से बचिए, अबलीस की लाई गई आजमाइशों का ईमान के सिप पर लगा कर मुकाबला कीजिए। हालात जो समुंदर की लहरों की मानद होते हैं उनसे डर कर, आप देखें कई लोग समुंदर में पानी ने पाँव नहीं गीला करते, क्यों? हाय मैं कहीं डूबी ना जाऊं, ठीक है, उतरे समुंदर में, हम जंगजू हैं, इन लहरों पर खुदा की मदद से हम क्या आए, गालिब आए, हालात से ना डरें, अपने एहसासात पर ना जिए, कमजोरी का मगलूबियत का एक वक्त है, ललकारने का, फतह पाने का, गालिब आने का भी एक वक्त है। जब खुदा कहता है फिर हम उसका इंतजार क्यों ना करें, उसका इंतजार करने के लिए क्या चाहिए, ईमान चाहिए। ऐसे लोगों से उठना बैठना, रफाकत रखना, मेल जोल रखने में मुतात रहिए, जिनके रफाकत में रहने से, मेल जोल रखने से हमने कोई अच्छी बात नहीं सीखनी, कोई ईमान में तरोताजगी और तकवीत नहीं मिलती, हमें नुकसान होगा। इसीलिए तो मुकद्दसों की रफाकत बड़ी अहम है, इसीलिए तो लिखा है आपस में जमा होने से बाज। मुझे आपका नहीं पता, मुझे अपना पता है कि मैं पास्टर होते हुए भी अगर मैं दो चार अतवार इबादत किसी जगह भी इबादत के लिए ना जाऊं, मेरे ईमान का दर्जा गिर जाना। क्यों? हम तमाम इंसान हैं, ईमान सुनने से पैदा होता है, खुदा के कलाम पर गौर, फिर मुकद्दसों की रफाकत से। आज हम दो चार लीडर इधर अकेले बैठ के इबादत कर रहे होते वो इबादत फ़र्क होती। आप जो कराची के चारों कोनों से यहाँ पर आए हों तो मुकद्दसों की जो रफाकत है, जमात जो है, खुदावंद का ख़ानदान जो है, खुदावंद की जो कलीसिया है, हम एक जमात की सूरत में मुकद्दस मजमा फ्राहम करके हम खुदा के हजूर उसकी इबादत कर रहे हैं, उसका कलाम सुन रहे हैं, हमने उसकी हमदो सना की है, हम उसी की मौत को याद करने को हैं इस रोटी और अंगूर के शीरे में शरीक होकर। तो इससे अगर हम जैसे आए हैं वैसे ही चले जाएं, ये कहाँ लिखा हुआ है, हम ज़रूर खुदाम के घर से तकवीत पा के, ताजगी पा के और दनाई हासिल करके, खुदा के कलाम की आज की रोटी हासिल करके जाएंगे, जो रूहानी तौर पर हमें क्या बख्शेगी, तकवीत बख्शेगी। आए हम अपने सरों को खुदाम की हजूरी में झुका